Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Anjana Betuplo Cha, Vexi Duitoplo, Sat Megahertz.
काँक्री बिहार तोडफोड गर्नेलाई कारवाही गर्न माग, खोजी भइरहेको प्रहरीको भनाई।
बाँकी प्रहरीले सरकारी कागजात कृति गरी सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको आरोपमा शाहजहानलाई पक्राउ गरी अदालतमा पेश गर्यो बयान सुरु।
सुनको मूल्य एकै दिन तोलामा 1500 बढ्यो, छापावाला सुन प्रति तोला 69,500 पुग्यो।
र आइसिसी टी20 वरिष्ठमा नेपाली कप्तान पारस खड्का ठुलो फटको मार्न सफल, धोनी रैना र जोय रूट लगायतका खेलाडी पछि परे। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्रो शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। विभिन्न संघ संस्थाहरूले सुर्खेतको प्रसिद्ध स्थल काँक्री बिहारमा भौतिक सम्पत्ति तोडफोड हुने गरी आक्रमण गर्नेलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो क्रियाकलापमा संलग्नलाई कारवाही गरी तत्काल कानुनी दायरामा ल्याउन माग गरेका हुन्। नेपाल भोटे जनजाति सेवा समिति, बौद्ध गुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेत लगायतले सांस्कृतिक र धार्मिक सद्भावना बिगार्ने गरी काँक्री बिहारमा गरिएको भौतिक सम्पत्ति तोडफोड गर्नेलाई हदैसम्म कारवाही गर्न माग गरेका हुन्। बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिका अध्यक्ष नर्बु गुरुङ र सचिव लोकजङ राणाद्वारा जारी संयुक्त विज्ञप्ति मार्फत काँक्री बिहारको भौतिक संरचनामाथि तोडफोड गरी आम सुर्खेतवासीको भावनामा चोट पुर्याउनेलाई सम्बन्धित पक्षले सत्य तथ्य छानबिन गरी हदैसम्म कारवाही गर्नुपर्ने माग गरिएको छ। अतिवादीहरूले काँक्री बिहारको भग्नावशेष वरिपरि रहेको मुख्य गेटसहित 3 गेटका 9 गजुरमध्ये 1 गजुर भाँचेर फालेका, 5 गजुरलाई बगाएको, मूल गेटमा तोडफोड गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले तोडफोडमा संलग्नहरूको खोजी भइरहेको भन्दै खोजी गरी कानुनी कारवाहीको दायरामा ल्याउने जनाएको छ।
बाँके प्रहरीले सरकारी कागज कृत्य गरी सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने अभियोग लागेका साजना कर्मचारीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ। बाँके तथा बर्दियाको जिल्लाको भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत तत्कालीन प्रमुख मालपोत अधिकृत नायब सुब्बा, खरिदार तथा कार्यालय सहयोगी सहितका सातजनालाई अदालतमा पेश गरिएको हो। पक्राउ परेका व्यक्तिहरू समेतको मिलोमुक्तमा तत्कालीन बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानमा रहेको सरकारी जग्गाको कागज कृत्य गरी व्यक्तिको नाममा पास गरेको आरोप लागेको छ। बाँके प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर ओलीले सरकारी वकिल मार्फत अदालत पुर्याएको भन्दै उनीहरूको बयान सुरु भएको बताउनुभयो। तत्कालीन मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्ण प्रसाद ग्याउली लगायत 7 काठमाडौँबाट नै पक्राउ गरी नेपालगञ्ज ल्याइएको हो। बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको भन्दै उनीहरूसहित 28 विरुद्ध अख्तियारले गत जेठ 30 अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बाँकेका सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा 2,16,00,000, बर्दियाका जग्गा व्यक्तिको नाममा पुर्याउँदा 2,30,00,000 भ्रष्टाचार गरेको दावी गरेको छ। यसअघि मालपोत कार्यालय बाँकेका कर्मचारीको मिलोमित्रमा सरकारी जग्गा निजीको नाममा पास गर्दै हत्याउने सक्रिय रहेको भन्दै पक्राउ परेका 19 मध्ये 16 थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको थियो।
यो खबरमा प्रहरी उपरीक्षक एसपी बीरबहादुर ओली हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। प्रहरीले रुकुम पश्चिममा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सहित 3 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले केन्द्रीय सदस्य त्रिवेणी गाउँपालिका 2 का 48 वर्षीय श्यामबहादुर बोरालाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख सुमित खड्काले केन्द्रीय सदस्य बोरासँगै विप्लवका अन्य 2 कार्यकर्तालाई पक्राउ गरिएको पुष्टि गर्नु गरेको छ। विद्यार्थी संगठन अनिरा सुबियो क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समितिका सहसंयोजक प्रेम प्रशान्त बोहरा र अनिरा सुबियो क्रान्तिकारी रुकुम पूर्व का जिल्ला सम्मेलन आयोजक समितिका संयोजक हरि पुललाई पनि पक्राउ गरिएको डिएसपी खड्काको भनाइ छ। उहाँले रोल्पा सल्यान र रुकुम पश्चिमको सिमानाका तथा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा विप्लव समूहले चन्दाका साथै फिरौती समेत माग्ने गरेका सूचना आएकाले उनीहरूमाथि निगरानी बढाइएको बताउनु भएको छ।
जुम्ला प्रदेश सभा खका सांसद पदम बहादुर रोकाईले कर्णाली प्रदेशबाट आफ्नो क्षेत्रमा विनियोजित गरिएको बजेट र परेका 85 योजना सार्वजनिक गर्नु भएको छ। नेपाल पत्रकार महासंघ जुम्लाको आयोजनामा भएको पत्रकार सम्मेलनमा सांसद रोकाईले विकास निर्माणका गतिविधि र विकास योजनाबारे पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो। सांसद रोकाईले प्राथमिकताको नाममा गमगढी सिजा राजमार्गका लागि प्रदेश सरकारले 30 करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो। उहाँले नेपाली खस सभ्यताको उद्गम स्थल सिजामा खस सम्मेलन समेत हुने बताउनु भएको छ। सांसद रोकाईले सडक पर्यटन कृषि सिँचाइ तटबन्ध विद्यालय लगायतका योजनाहरू काम भइरहेको समेत बताउनु भएको छ। भइरहेको योजनाहरू यथाशीघ्र कार्यान्वयन हुनुपर्ने जनाइएको छ।
एमबीसी प्रतिष्ठान ले गरेको वक्तृत्व कला प्रतियोगितामा श्रीकृष्ण तथा साधारण माध्यमिक विद्यालय इत्रामका हृदयम र जङ्गसाई पहिलो हुनुभएको छ। यस्तै अमरज्योति माध्यमिक विद्यालयका कमल आचार्य दोस्रो र जनमावि विद्या वृन्दनगरका ज्योति देवकोटाले तेस्रो स्थान प्राप्त गर्नुभएको छ। प्रतिष्ठानले कर्णाली प्रदेशको समृद्धि र शहीदको सपना विषयमा गरेको वक्तृत्व कलामा केशव ढकाल, दिपा पौडेल र तारा बुढा निर्णायकमा रहनुभएको थियो। कार्यक्रममा वृन्दनगर सातका वडा अध्यक्ष ध्रुव कुमार चपाई र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामका प्रधानाध्यापक यमलाल घिमरेले विद्यार्थीको व्यक्तित्व विकासमा यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। शहीद एमबिसीका बहिनी एवं प्रतिष्ठानका सचिव भगवती विश्वको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण र मा केसीले गर्नुभएको हो। भोली खबरमा छिमेक सुरुफेरो लगायतका खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले काँक्री बिहारमा तोडफोड गर्नलाई कारवाहीको माग, खोजी भइरहेको प्रहरीको भनाई, बाँके प्रहरीले सरकारी कागज कृत्य गरी सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको आरोपमा 7 कर्मचारीलाई पक्राउ गरी अदालतमा पेश गर्यो, बयान सुरु लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। तोकिएको समयमा निर्माण कार्य पूरा नगरेको भन्दै कञ्चनपुरमा 11 निर्माण कम्पनी कारवाहीमा परेका छन्। डिभिजन सडक कार्यालय कञ्चनपुरले समयमै निर्माण कार्य पूरा नगर्ने 11 निर्माण कम्पनीलाई कारवाही गरेको बताएको छ। तोकिएको समय सकिनेपछि पटक पटक ताकेता गर्दा पनि काम गर्न आनाकानी गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको डिभिजन वन कार्यालयका सूचना अधिकृत लक्ष्मण दत्त जोशीले बताउनु भएको छ। कारवाहीमा परेका 11 निर्माण कम्पनीबाट हर्जना स्वरूप 2,11,66,000 असुल गरिएको उहाँको भनाइ छ। पहिलो कारवाही स्वरूप हर्जना दिएको कार्यालयले थपिएको म्यादभित्र पनि काम सम्पन्न नगरे धरोटी जफत गरेर ठेक्का रद्द गरी कालो सूचीमा राख्ने चेतावनी समेत दिएको छ। कारवाहीमा परेका अधिकांश निर्माण व्यवसायी सुदूरपश्चिमकै रहेका छन्।
दाङमा बनिरहेको लमै कोइलावास सडक कालोपत्र गरिएको 1 पनि नहुँदै चिराचिरा परेर फेरि फाटेको छ। केही दिन पहिलेको वर्षाले हुलाकी मार्ग अन्तर्गत भर्खरै निर्माण गरिएको पिच फाटेर सडक नै धसिएको स्थानीयले बताएका छन्। पहाडी क्षेत्रको साङ्ग्रो बाटोलाई माटो भरेर निर्माण गरिएकाले दबेर यस्तो भएको निर्माण व्यवसायीको जिकिर छ। लमै कोइलावास सडकको कालोपत्र गरिएको 14 मध्ये जङ्गल क्षेत्रमा पर्ने ठुली चौरबाट कोठेरीसम्मको झन्डै 4 विभिन्न भाग चिरा परेको बताइएको छ। सडक साङ्गुरो नाली पानीसँगै झरेका ढुङ्गा तथा पात पतिङ्गरले पानी जमेपछि सडकबाटै बग्दा सडक भत्किएको निर्माण कम्पनीले जिकिर गरेको छ। भारतीय प्राविधिकको प्रत्यक्ष निगरानीमा नेपाल निर्माण व्यवसायीबाट निर्माण भइरहेको यो सडक पहिलेको राप्ती अञ्चलका प्रवेशद्वारका रूपमा चिनिने कोइलावास नाका जोड्ने सडक हो। 33 लामो यो सडक 76 करोड रुपियाँको लागतमा 2 अघि निर्माण थालिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। कंग्रेसका सांसदले क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने बताउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सार्वजनिक महत्वको सूचना प्रतिनिधि सभामा पेश गरेको हो। नेपालको हिमाली तथा पहाडी भूभागमा जडीबुटीको भण्डार रूपमा रहेको छ। यस भेगमा नेपाली नागरिकको ठूलो संख्यामा जडीबुटी संकलन, उत्पादन, भण्डारण, बिक्री, वितरणमा प्रत्यक्ष रोजगारी समेत पाएका छन्। नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तु जडीबुटीमा पर्दछ। नेपालमा उत्पादित र संकलित सबै जडीबुटीको प्रवर्धन नेपालमै हुन नसकेको र क्वारेन्टाइन सम्बन्धी व्यवस्था नहुँदा जडीबुटीमा निकासीमा समस्या भएको जनाइएको छ। यस्तै संकलित जडीबुटी खेर जाने, नोक्सानी हुने र रोजगारीमा समेत असर पर्ने प्रस्तावमा उल्लेख समेत गरिएको छ।
फेवातालको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको कानूनमा चासो नदेखाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सहित गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्री विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। फेवातालको मुद्दामा सर्वोच्चले यसअघि गरेको आदेशमा कानूनका लागि चासो नदेखाएर दायित्व पूरा नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले अवहेलना मुद्दा दायर गर्नुभएको हो। अधिवक्ता सुवेदीले प्रधानमन्त्री ओली सहित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र पर्यटन मन्त्री विकास लम्साल विरूद्ध पनि मुद्दा दायर गरेको बताउनु भएको छ। उहाँले संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बस्नेत र मुख्य सचिव लोकदर्शन रेग्मी विरूद्ध पनि मुद्दा दायर गरिएको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री कार्यालयका सचिव दिल्ली घिमिरे, भूमि व्यवस्था सचिव गोपीनाथ मैनालीलाई पनि विपक्षी बनाइएको छ। यो मुद्दामा यसै हप्ताभित्र सुनवाई हुने जनाइएको छ।
मुख्य चाडपर्व नजिकै गर्दा सुनको मूल्य एकै दिन तोलामा 1500 रुपियाँले बढेको छ। छापावाला सुन प्रति किलो 1500 बढेर 69,500 पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रति किलो प्रति तोला 69,200 रुपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढेको प्रभाव नेपालमा पनि परेको हो। अर्कातर्फ अमेरिका र चीन बीचको व्यापार युद्धका कारण सुनको भाव निरन्तर उकालो लागेको व्यवसायहरूले बताएका छन्। यस्तै कश्मीर मुद्दामा र भारत र पाकिस्तान बीच तनाव बढेर भारतीय रुपियाँ कमजोर भएर डलर मजबुत हुँदा सुनको भाव महँगो भएको हो।
निजामती कर्मचारीहरूले सामूहिक राजीनामा दिए स्वीकृत हुने व्यवस्था गरिएको छ। संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल रहेको संघीय निजामती सेवा गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकार गरिने व्यवस्था पारित भएको हो। समितिको हिजोको बैठकमा विधेयकको दफावार छलफलका क्रममा विभिन्न कारण देखाएर राजीनामा दिएमा त्यसको औचित्य हेरेर स्वीकृत गर्न सक्ने व्यवस्था पारित गरिएको समितिले जनाएको छ। प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदले भने यसमा असहमति जनाएका छन्। सरकारले विधेयकको दफा 121 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो व्यवस्था प्रस्ताव गरेको जनाएको छ। सामूहिक राजीनामाको पक्षमा मन्त्री लालबाबु पण्डितले पारित गर्न आग्रह गर्नुभएको हो। उहाँले कर्मचारीको सामूहिक राजीनामा अहिलेको अवस्था मनन गरेरै ल्याइएको दावी गर्नुभएको छ।
सुर्खेतको वीरनगर स्थित पिपल चौतारा नजिक आधुनिक शौचालय निर्माण गरिने भएको छ। सार्वजनिक कार्यक्रम तथा सर्वसाधारणको चाप भइरहने त्यस ठाउँमा शौचालित सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको छ। 40 लाखको लागतमा शौचालय निर्माण गर्न लागेको वीरेन्द्रनगर नगरपालिकाले बताएको छ। एनसिएमभीको निर्माणमा सहयोग हुन लागेको शौचालयको काम आगामी भदौभित्र सक्ने नगरपालिकाले बताएको छ। 3 लाख रुपियाँको लागतमा शौचालयको सेफ्टी ट्याङ्की निर्माण गरिरहेको नगर प्रमुख देव कुमार सुवेदीले बताउनुभयो। उहाँले सेफ्टी ट्याङ्की पानीको व्यवस्था नगरपालिकाले गरेर बाँकी लगानी एनसिएनभीको सहयोगमा हुने बताउनु भएको छ। त्यस क्षेत्रमा शौचालय नहुँदा नागरिकहरूले समस्या बेहोर्ने गरेको जनाइएको छ। हामीसँग विदेशको खबरसँगै खेल खबर पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम
त तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, राष्ट्रिय ध्वजाभाग नेपाल वायु सेवा निगमलाई सुधार्न भन्दै सरकारले सुझाव सुधार कार्यदल गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलन मार्फत निगमको समग्र सुधारका उपाय पहिलाउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकतामा कार्यदल गठन गरिएको बताउनुभयो। समितिमा चार्टर्ड अकाउन्टेन्टमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञमा दिलप्रकाश पौडेल, क्याप्टेन सुधीर शमशेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिचाने रहनु भएको छ। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ।
भोलि खबरमा अब लागौँ विदेशका खबरतिर। भारत र पाकिस्तानको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ। भारत सरकारले आफ्नो नियन्त्रणमा रहेको कश्मीरलाई प्राप्त विशेषाधिकार खोसेपछि पाकिस्तानले चरम असन्तुष्टि जनाएको छ। भारतले संविधानको 270 को धारा हटाएपछि पाकिस्तान सरकारले जवाफमा भारतसँगको कूटनीतिक सम्बन्ध तोड्नुका साथै द्विपक्षीय व्यापारिक सम्बन्ध पनि तोड्ने घोषणा गरेको छ। पाकिस्तानले आफ्नो देशभर रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँग द्विदेशीय व्यापार रोक्ने घोषणा गरेको हो। पाकिस्तान सरकारले सुरक्षा बैठकबाट यस्तो निर्णय लिएको समाचार एजेन्सीहरूले जनाएका छन्। प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको हो। बैठकमा कश्मीरको स्वतन्त्रतामाथि भारत सरकारले एकतर्फी गैर कानूनी कारवाही गरेपछि उत्पन्न परिस्थितिमाथि सिमानाको अवस्थाबारे पनि छलफल भएको जनाइएको छ। कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उठाउने घोषणा पनि पाकिस्तानले गरेको छ। पाकिस्तानका प्रधानमन्त्री खानले भारतले गरेको मानवाधिकार उल्लङ्घनका घटना सबैतिर उठाउन निर्देशन समेत दिएको जनाइएको छ।
तालिबान लडाकुको आक्रमणमा परेको अफगानिस्तानमा कम्तीमा 14 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेको बेला भएको घटनामा अन्य 145 जना भन्दा धेरै घाइते भएका छन्। राजधानी काबुलदेखि पश्चिमतर्फ भएको प्रहरी कार्यालय परिषदमा विस्फोटको घटना भएको हो। अफगानिस्तानको गृह मन्त्रालयले तालिबान विद्रोहीले कार बम विस्फोट गराएको जनाएको छ। तालिबान लडाकुले दावी गरेको गृह मन्त्रालयले खण्डन गरे पनि अफगानी अधिकारीहरू भने स्वीकार गरेका छन्। अफगानी अधिकारीहरूका अनुसार कम्तीमा 10 जना सर्वसाधारणमा 4 जना प्रहरीको ज्यान गएको बताइएको छ। घटनामा परि अन्य 145 जना मध्ये 92 जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरूले बताएका छन्।
भोलि खबरमा अब लागौँ खेल खबरतिर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको T20 वरियतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो फड्को मार्नु भएको छ। खड्काले T20 अलराउन्डतर्फ 41 बाट 25 स्थानमा उक्लिएर फड्को मार्न सफल हुनुभएको हो। हालै मलेसिया र सिङ्गापुरमा गरेको प्रदर्शनका आधारमा उहाँ आइसिसीको वरियतामा एकै पटक 16 स्थानमाथि चढ्न सफल हुनुभएको हो। उहाँले चर्चित क्रिकेटरहरू सुरेश रैना, राशिद खान, डेभिड फिलिक, क्रिस मोरिस, जो रुट, क्रिस गेल, कारन प्लाड, बेन स्टोक लगायतलाई पछि पार्नु भएको छ। अलराउन्डमा अर्का खेलाडी सोमपाल कामी 66 स्थानमा यथावत रहनु भएको छ भने ब्याटिङमा पनि पारस खड्का 66 स्थानमा उक्लिनु भएको छ। ब्याटिङतर्फ खड्काले भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी र क्रिस गेल लगायतलाई पनि पछि पार्नु भएको छ। धोनी 67 स्थानमा रहनु भएको छ। यस्तै बलिङमा नेपाली बलर वसन्त रेग्मी 71 स्थानमा झर्दा सोमपाल कामी पनि 78 स्थानमा यथावत रहनु भएको छ।
खेलकै अर्को प्रसङ्गमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा T20 सिरिज खेल्ने भएको छ। नेपालसहित ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्स गरी 5 देशको सहभागिता रहने प्रतियोगिता आगामी असोजमा हुने भएको छ। आइसिसीले यो प्रतियोगिताको लागि अनुमति दिइसकेको भए पनि ओमान क्रिकेट सङ्घले सबै टिमले खेल्ने पक्का गरेको बताएको छ। यो प्रतियोगितापछि ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्स ग्लोबल विश्वकप छनौटमा सहभागिता जनाउनेछन्। नेपाल एसियाली छनौटबाटै बाहिरिएपछि ग्लोबल क्वालिफायर्समा पुग्न भने सकेको छैन।
र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले वर्षको उत्कृष्ट खेलाडीका रूपमा रोबिना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ। वर्ष 75 उत्कृष्ट प्रदर्शन गरेको आधारमा महिलातर्फ श्रेष्ठ र पुरुषतर्फ गोविन्द खत्रीलाई सम्मानित गरिएको हो। यस्तै महासङ्घले अन्य विधामा पनि सम्मान प्रदान गरेको छ। सम्मानित हुनेमा उत्कृष्ट प्रशिक्षक उमेश राजथला र अलराउन्डतर्फ विजय श्रेष्ठले पुरस्कार हात पार्नु भएको छ। यस्तै उत्कृष्ट जिल्लाका रूपमा रोल्पा जिल्लाले पुरस्कार हात पारेको छ। खेल खबरसँग अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनुअघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
काक्री विहारमा तोडफोड गर्नेलाई कारवाही गर्न माग खोजी भइरहेको प्रहरीको भनाई।
बाँके प्रहरीले सरकारी कागज कृत्य गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा सातजना कर्मचारीलाई पक्राउ गरी अदालतमा पुर्यायो। बयान पनि सुरु।
सुनको मूल्य एकै दिन तोलामा 1500 बढ्यो। छापावल सुन प्रति तोला 69,500 रुपियाँ पुग्यो।
र आइसिसीको T20 वरियतामा नेपाली टिमका कप्तान पारस खड्का ठूलो फटको मार्न सफल। धोनी, रैना र जोय रूट लगायतका विश्व प्रसिद्ध खेलाडी पनि पछि परे। हस्त हरिलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।